आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ।
Oh, yeah.
श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता मित्र, प्रभु येशु ख्रिष्टको मधुर सामर्थ्य नाममा तपाईँ सबैलाई मेरो नमस्कार अनि जय मसीह। श्रोता, तपाईँहरूले पठाउनुभएका सुन्दर पत्रहरूको निम्ति धेरै धेरै धन्यवाद। आज मैले थुप्रै श्रोताहरूबाट पत्र प्राप्त गरेको छु अनि यसले मलाई थुप्रै खुशी तुल्याएको छ, थुप्रै उत्साहित तुल्याएको छ। धन्यवाद तपाईँहरूका सुन्दर पत्रको निम्ति। विशेष गरेर हाम्रो कार्यक्रम निरन्तर तपाईँ सुन्नुहुन्छ र आफ्ना अनुभवहरू, आफ्ना आशिषहरू, साथै प्रार्थनाका विषयहरू अनि सुझावहरू पनि हामीलाई पत्रको माध्यमद्वारा बाँड्नुहुन्छ। हामी वास्तवमा त्यही नै चाहन्छौ। आउने दिनमा पनि यसरी नै पत्रचार गर्न नभुल्नुहोला। श्रोता, पवित्र धर्मशास्त्र बाइबलको श्रृंखला र क्रमबद्ध अध्ययनको क्रममा आज हामी लेवीको 22 अध्यायबाट अध्ययन गर्न गइरहेका छौं। यहाँ हामी मुख्य कुरा देख्छौ, पुजारीहरूको व्यक्तिगत पवित्रताको व्यवस्था, जुन 21 अध्यायबाट आरम्भ भएथ्यो। त सबभन्दा पहिले हामी देख्नेछौ पुजारीको रोगद्वारा, खानेकुराद्वारा र लासद्वारा प्रदूषण। लेवी 22 अध्याय 1-2 पदमा यस प्रकार लेखिएको छ, परमप्रभुले मूसालाई भन्नुभयो, हारून र त्यसका छोराहरूलाई भन, इसरायलीहरूले मेरो निम्ति चढ़ाएका पवित्र थोकहरूका बारेमा तिमीहरू होशियार रहो र मेरो नाउँ अपवित्र नगर्नु, म परमप्रभु हुँ। हारूनले पवित्र स्थानका कुराहरू आफूसँग आफ्नो घरमा ल्याउनु हुँदैनथ्यो। हाम्रो निम्ति पाठ यो छ कि हामीले परमेश्वरको पवित्र चीजहरूलाई तिनीहरू मामूलीको रूपमा व्यवहार गर्नु हुँदैन। तीन पदमा भनिएको छ, तिनीहरूलाई भन, तिमीहरूको कुनै पुस्तामा पनि यदि कोही अशुद्ध मान्छे इसरायलीहरूले परमप्रभुलाई अर्पण गरेका पवित्र थोकहरूका नजिक गए भने त्यस मान्छे मेरो सामुन्नेबाट बहिष्कृत हुनेछ, म परमप्रभु हुँ। पुजारी पवित्र स्थानमा आफ्नो काममा बेहोशियारी ढंगले आफ्नो खाली औपचारिक सेवा पूरा गर्नको निम्ति मात्र जानु हुँदैनथ्यो। यदि तिनले त्यसो गर्दछ भने तिनलाई आफ्नो कामबाट पूर्ण रूपमा निकालिदिएको परमेश्वरमा गर्नुहुन्छ। अरू त के, परमेश्वर यस्तो मामलामा त्यस्ता पुजारीलाई नाश गर्नुहुनेछ, किनकि तिनले गम्भीरपूर्वक र होशियारीपूर्वक आफ्नो सेवा गरेन, आफ्नो उत्तरदायित्व जिम्मेवारीलाई निभाएन। म विश्वास गर्छु कि यो आज विश्वासीहरूको निम्ति आत्मिक लागू अर्थात प्रयोग छ। पहिलो कुरन्थी 11:31-32 पदमा पाउल प्रेरित भन्दछन्, तर हामी आफैले आफ्नो वास्ता गरेका हुँदा हो त हामी इन्साफमा पर्ने थिएनौ, अब हाम्रो इन्साफ हुँदा हामी संसारसँग दोषी नठहरियौं भनेर प्रभुबाट हामी चेताउनी पाउँछौ। परमेश्वर सबै प्रकारका अशुद्धता र अपवित्रताका जरादेखि नै समाप्त गर्न, अन्त गर्न बढ्नुहुन्छ, जुनले पुजारीहरूलाई आफ्नो पुजारीय कर्तव्यहरू, उत्तरदायित्वको पूरा गर्ने कामबाट अयोग्य गर्दथ्यो। 4-9 पदमा भनिएको छ, हारूनका सन्तानमध्ये कसैलाई पनि छालाको सरुवा रोग वा धातुको रोग छ भने त्यो शुद्ध नहुन्जेल पवित्र थोकहरूबाट त्यसले केही नखाओस्। लास छुने, धातु रोगीलाई छुने, घस्रने जीव जन्तुलाई छुने र कुनै अशुद्धता भएको मान्छेलाई छुने, मानिस साँझसम्म अशुद्ध रहोस्, त्यसले आफ्नो शरीर नधुन्जेल पवित्र थोकहरूबाट नखाओस्। सूर्य अस्ताएपछि मात्र त्यो शुद्ध हुनेछ, त्यसपछि त्यसले पवित्र थोकहरूबाट खान सक्छ, किनभने त्यो त्यसको भोजन हो। आफै मरेको अथवा जंगली पशुले फराएर मारेको जन्तु खाएर त्यसले आफूलाई अशुद्ध नपारोस्। म परमप्रभु हुँ, पुजारीहरूले मेरा आज्ञाहरू पालन गरून्, नत्र त तिनीहरूले मेरा आज्ञा घृणा गरेको कारण तिनीहरू दोषी भएर मर्लान्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ। पुजारीहरू आफ्नो घरमा, आफ्ना सामाजिक सम्पर्कहरूमा, आफ्नो व्यवसाय सम्पर्कहरूमा र हरेक क्षेत्रमा पवित्र हुनु पर्दथ्यो, जहाँ तिनीहरू संसारलाई छुँदथे, प्रभाव पार्दथे। पुजारीहरू परमप्रभुको निम्ति पवित्र हुनलाई अलग्गाइएका थिए। तिनीहरू अरूहरूको अगाडि उदाहरण नमूना बन्नु पर्दथ्यो। यहाँ उल्लेख गरिएका केही कुराहरू सबै इसरायलीहरूलाई दिइएको चेतावनी जस्तै छ। पुजारीहरूसँग कुनै विशेष अवसरहरू थिएन। आम साधारण व्यक्तिमा अशुद्धता र पुजारीमा अशुद्धताको धार्मिक विधि विधान वा औपचारिक रूपमा अधिकरण गर्नुपर्दथ्यो। पुजारीको व्यक्तिगत र गोप्य जीवनले आफ्नो जनसामुदायिक कार्यभार र सेवासँग मेल खानै पर्दछ। अनि दश पदमा भनिएको छ, पुजारीको परिवार बाहेक जुनसुकै मान्छेले पवित्र थोक नखाओस्, नत्र त पुजारीको पहुना वा ज्यालादारी नोकरले पवित्र थोक खाओस्। पुजारीले पवित्र स्थानको पवित्रताको अन्य व्यक्तिहरूलाई अलग गरेर वा वर्जित गरेर सुरक्षा गर्नुपर्छ। केवल परमेश्वरका सन्तानहरूले परमेश्वरलाई आराधना गर्न सक्छन्, उपासना गर्न सक्छन्। पद एघारदेखि तेह्र पदमा भनिएको छ, तर दाम हालेर किनेको पुजारीको कमाराले र तिनको घरमा जन्मेका कमाराहरूले पनि पुजारीका भोजनको भागबाट खाए हुन्छ। पुजारीकी छोरी अरू कुलको कुनै पुरूषसित विवाह भएकी छे भने त्यसले कुनै पवित्र भेटीहरूबाट नखाओस्। तर कुनै पुजारीकी छोरी विधवा वा त्यागिएकी छे र त्यसका छोराछोरी नभई आफ्ना बाबुको घरमा बसेकी छे भने त्यसको बाल्य अवस्थामा झैं त्यसले बाबुको भोजनबाट खाओस्, तर अरू कुलको जोसुकैले त्यसबाट नखाओस्। यी पदहरू निरन्तर यी कुराको वर्णन गर्दै अगाडि बढ्दछन् कि खाली ती व्यक्ति जो पुजारीका परिवारका हुन्, जो पुजारीको घरमा जन्मेका हुन्, तिनीहरूले मात्र उसको भोजनमा शरीक हुन सक्छन्। यदि पुजारीको छोरीले अन्य जातिलाई विवाह गरेकी छे भने तिनलाई पवित्र कुराहरू लिने कुराबाट वर्जित गरिन्थ्यो, निषेध गरिन्थ्यो। यदि तिनी विधवी थिइन् वा विवाह विच्छेद भएकी स्त्री थिइन् र सन्तान थिएन भने त्यस समयमा, त्यस बेलामा चाहिँ तिनले आफ्नो पिताको भाको भोजन खान सक्थ्यो। उडौ पुत्र आफ्नो घरमा फर्कन सक्थे र स्वागत पाउँदथे। पद चौधदेखि सोह्रमा भनिएको छ, कुनै मानिसले थाहा नपाई पवित्र थोकबाट केही खायो भने त्यसको पाँचौं भाग थपेर त्यस पवित्र थोकको भर्ना पुजारीलाई दियोस्। इसरायलीहरूले परमप्रभुलाई चढ़ाएका पवित्र थोकहरू पुजारीले अपवित्र नपारून्, पुजारीहरूले पवित्र भेटीबाट मानिसहरूलाई खान नदेऊन्, नत्र त तिनीहरूले आफ्नो अधर्मको दोष र दण्ड भोग्नेछन्। तिनीहरूलाई पवित्र तुल्याउने परमप्रभु म नै हुँ। व्यवस्थाको अनभिज्ञता वा अज्ञानता वा अजानले कुनै क्षमा याचना दिँदैन। त्यहाँ कुनै क्षमा याचना छैन। अजानमा होस् या नजानिकन होस्, पवित्र चीज खाने जुनै व्यक्ति पनि दोषी हुन्थे, तिनले जरिवाना तिर्नै पर्थ्यो। यसले पवित्र स्थानलाई पहरा दिन पुजारीहरूमाथि अझ थप उत्तरदायित्वको राखिदियो। यसपछि निम्न पदहरूमा हामी देख्छौ मानिसले ल्याएका भेटीहरूको। सत्रदेखि बीस पदमा भनिएको छ, परमप्रभुले मोसालाई भन्नुभयो, हारून त्यसका छोराहरू र सबै इसरायलीहरूलाई भन, इसरायली अथवा इसरायलका बास गर्ने परदेशीले भाकल वा राजी खुशीको होम बलि परमप्रभुलाई चढ़ाउँदा त्यो ग्रहणयोग्य हुनलाई साँडे भेड़ा वा बोकाहरूबाट निष्कोट नर चाहिँ चढ़ाओस्। खोट भएको जे छ त्यो तिमीहरूले नचढ़ाउनु, किनकि त्यो ग्रहणयोग्य हुने छैन। मित्र, यस खण्डले मानिसहरूको लागि तिनीहरूको भेटी ल्याउने काममा नियमहरू र विधि विधानहरूको बताउँदछ, र यो नियमहरू विधि विधानहरू पुजारीले बिल्कुलै सुनिश्चित रूपमा लागू गराउनु पर्दथ्यो। नियमहरू मानिसहरूलाई लागू हुन्छ, तर लागू गर्ने काम वा लाभ्ने काम पुजारीहरूलाई लागू हुन्छ। कुनै खोटसँगको बलिदान चढ़ाउन अनुमति दिनुहुँदैनथ्यो, किनभने बलिदानले ख्रिष्टको संकेत गर्दथ्यो, औल्याउँदथ्यो। यदि कसैले यस्तो खोट भएको बलि ल्याए, यसको मतलब ख्रिष्टको व्यक्ति र परमेश्वरको पवित्रता मागलाई नीच गर्नु थियो। अनि 21-28 पदमा भनिएको छ, मेल बलि चढाएर परमप्रभुलाई आफ्नो भाकल पूरा गर्दा अथवा राजी खुशीको बलि चढाउँदा बथान वा बगालबाट लिने पशु ग्रहणयोग्य हुनलाई त्यो सिद्ध र निष्कोट हुनुपर्छ। अन्धा, चोट भएका, अंग भंग भएका, मुसा वा पाकेको घाउ भएका यस्तालाई तिमीहरूले परमप्रभुको निम्ति अग्नि होमको रूपमा नचढाउनु, तर अंग भंग भएको साँडे वा भेडा चाहिँ तिमीहरूले राजी खुशीको बलिमा चढाए हुन्छ, तर भाकलको बलिमा चाहिँ त्यो ग्रहण हुने छैन। जुन पशुका अण्ड कुच्याएका वा चुर पारिएका, फोरिएका वा चिरिएका हुन्छन् त्यो परमप्रभुको निम्ति नचढाउनु। तिमीहरूको देशभरि नै त्यसो गर्नु निषेध छ। कुनै परदेशीबाट लिएर पनि यस्तो कुनै पशु परमेश्वरको भोजन स्वरूप नचढाउनु। तिनीहरूमा भएका अंग भंग र खोटले गर्दा ती तिमीहरूका निम्ति ग्रहणयोग्य हुने छैन। परमप्रभुले मोसालाई भन्नुभयो, बाछा वा भेडा बाख्राका पाठा जन्मेको 7 दिनसम्म त्यसकै माउसँग बसोस्, 8 दिनदेखि त्यसलाई आगोद्वारा बलि गरे त्यो परमप्रभुमा ग्रहणयोग्य हुनेछ। गाई अथवा भेडीलाई त्यसको बच्चा समेत एकै दिनमा नमार्नु। मित्र, बलिको पशुहरूमा स्वाभाविक कमजोरी, आसक्त खोट साथै कुनै काटेको घाउ या कुनै कुचेको घाउ र टुटेको हाड हुने पशु परमप्रभुमा ग्रहणयोग्य नहुने खोट पशु हुनेथ्यो। यस्ता पशुहरूको बलिदानलाई इन्कार गरिन्थ्यो। कुनै पनि परदेशीले पनि यस्तो बलि पशु चढाउनु हुँदैनथ्यो। अनि कुनै पनि बलिको पशु घटीमा 7 दिनको पशु हुनु पर्दथ्यो। 7ले पूर्णताको प्रतिनिधित्व गर्दछ। यस निष्कोट पशु बलि चढाउने काममा इसरायल नराम्रो गरी असफल रहे। तिनीहरूले आफ्नो बलिको रूपमा कुजो, लंगडो, लुते, बिरामी, अन्धो पशु चढाएथे र परमेश्वरले अगमवक्ताहरूद्वारा तिनीहरूको भेटी वा बलिहरूको निन्दा गर्नुभयो, वर्षना गर्नुभयो। हामी यो कुरा मलाकी 1:6-14 पदमा पाउँदछौ। अनि 29-30 पदमा भनिएको छ, तिमीहरूले परमप्रभुको निम्ति धन्यवाद बलि चढाउँदा त्यो ग्रहणयोग्य हुने गरी चढाऊ, त्यही दिन त्यो खाइयोस्, त्यसमा उब्रेको केही पनि बिहानसम्म नछोडियोस्, म परमप्रभु हुँ। मित्र, भेटी वा बलि स्वैच्छिक भेटी हुनु पर्दथ्यो। यस खालका भेटी वा बलिले पिता परमेश्वरको प्रतिनिधित्व गर्नै पर्छ, जसले आफ्नो पुत्रलाई प्रेममा दिनुभयो र पुत्रले उहाँको सामने राखिदिएको आनन्दको निम्ति आउनुभयो। अनि बलिको मासु उही एकै दिनमा खानु पर्दछ, अलिकता पनि बलि चढ्न दिनुहुँदैनथ्यो। अनि 31-33 पदमा हामी पढ्छौ यस प्रकार लेखिएको छ, तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नु, म परमप्रभु हुँ, मेरो पवित्र नाउँ तिमीहरूले अपवित्र नगर्नु, इसरायलीहरूले म पवित्र छु भनी स्वीकार गरून्, तिमीहरूलाई पवित्र गराउने र तिमीहरूका परमेश्वर हुनलाई तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमप्रभु मै हुँ, म परमप्रभु हुँ। मित्र, तिनीहरू परमेश्वरको लागि साक्षी हुनु पर्दथ्यो, अर्थात इसरायलीहरू। आज तपाई र मलाई सुसमाचार प्रचार गर्न संसारको अन्तसम्म जानलाई बोलाए झैं तिनीहरू साक्षीको रूपमा जानु पर्दथ्यो। तिनीहरूलाई बरू राष्ट्रको रूपमा उहाँलाई सेवा गर्न बोलाइएका थिए। जब तिनीहरूले यो गरेको भए सारा संसार तिनीहरू कहाँ यरूशलेममा आउने थिए। परमेश्वरको पवित्र नाउँ आराधनाको हरेक क्रियामा प्रतिनिधित्व गर्नुपर्ने थियो। तिनीहरूको आज्ञाकारिताको लागि प्रेरणा वा कारण के हुनु परेको थियो? डाक्टर बोनरले 5 कारणहरू दिन्छन्। पहिलो हो, म परमप्रभु हुँ। दोस्रो, म इसरायलका सन्तानहरू बीच पवित्र मानिनेछु। तेस्रो, म परमप्रभु हुँ जुनले तिमीहरूलाई पवित्र गराउने परमप्रभु म नै हुँ। चौथो, म नै तिमीहरूलाई मिश्रबाट निकाली ल्याउने परमेश्वर हुँ। अनि पाँचौं, तिमीहरूका परमेश्वर। अमित्र, तिमीहरूलाई पवित्र गर्ने परमेश्वर म नै हुँ, उहाँ भन्नुहुन्छ। आज विश्वासीको लागि त्यहाँ स्वतन्त्रता छ। तर स्वतन्त्रताले जेसुकै गर्ने लाइसेन्सको वा अनुमतिको प्रदान गर्दैन। परमेश्वरको धार्मिकता र पवित्रता हाम्रा सबै आराधनामा उत्साहपूर्ण कायम गर्नै पर्छ। तिमीहरूलाई मिश्रबाट ल्याउने परमेश्वर म नै हुँ, परमेश्वर भन्नुहुन्छ। मित्र, परमेश्वरले तपाईँलाई उद्धार गर्नुभएको छ, बचाउनु भएको छ। परमेश्वर तपाईँलाई अनुग्रहद्वारा उद्धार गर्नुहुन्छ, बचाउनुहुन्छ। उहाँले तपाईँबाट धेरै काम लिने विचारले उद्धार गर्नु भएन। यदि यसो भए यो अनुग्रह हुने थिएन,
हुने थियो र? मलाई त्यो लाग्दैन।
म यो अंग्रेजीको गीतको शब्दहरूसँग सहमत छुइन जुनले भन्छ, मैले आफ्नो जीवन तपाईँको लागि दिए, तपाईँले मेरो निम्ति जुन काम गर्नुभएको छ, अनुग्रहले दामको माग गर्दैन, कीमतको माग गर्दैन। तर मसँग एउटा प्रश्न छ, के तपाईँ उहाँलाई प्रेम गर्नुहुन्छ? के तपाईँ उहाँलाई सेवा गर्न चाहनुहुन्छ? प्रिय पत्नीले आफ्नो पतिलाई मिठो मिठो भोजन बनाएर दिँदैन किनभने यो तिनको कर्तव्य हो? बरु तिनले यस कारण दिन्छन् किनभने तिनले आफ्नो पतिलाई प्रेम गर्छिन्। अनि सत्य विश्वासीले, क्रिस्टियनले परमेश्वरलाई सेवा गर्नेछन् किनभने तिनी उहाँलाई प्रेम गर्छन्। तिमीहरूलाई पवित्र गराउने परमप्रभु हुँ र तिमीहरूका म परमेश्वर हुनेछु। तिमीहरूलाई मिश्रबाट निकाली ल्याए, परमेश्वर तिनीहरूलाई भन्नुहुन्छ। मित्र, के उहाँ तपाईँको परमेश्वर हुनुहुन्छ? यदि तपाईँको परमेश्वर हुनुहुन्छ भने तपाईँ उहाँलाई प्रतिनिधित्व गर्नुहोस्। संसारले तपाईँलाई पढिरहेको छ, अध्ययन गरिरहेको छ, हेरिरहेको छ, विचार गरिरहेको छ। म यसै सन्दर्भमा एउटा अंग्रेजीको सानो कविताको उल्लेख गर्न चाहन्छु। यसको याद राख्नुहोस्, तपाईँले गरेको काम र तपाईँले भनेको शब्दहरूद्वारा दिनमा सुसमाचार एक अध्याय लेखिन्छ। तपाईँले भनेका कुरा चाहे सत्य होस् या असत्य, मानिसहरू पढ्छन्, अध्ययन गर्छन्। अब भन, तिम्रो सुसमाचार के हो? गजबको प्रश्न, होइन र? मित्र, आज मानिसहरू बाइबल त्यति धेरै पढिरहेका छैनन्। तिनीहरू तपाईँ र मलाई पढिरहेका छन्, अध्ययन गरिरहेका छन्। मित्र, तिनीहरू आज तपाईँको जीवनमा र मेरो जीवनमा के पढिरहेका छन्, के अध्ययन गरिरहेका छन्? के ख्रिष्ट र उहाँको प्रेम हाम्रो जीवनमा उनीहरूले पढिरहेका छन्, अध्ययन गरिरहेका छन्? के तिनीहरूले त्यस्तो कुराहरू पढिरहेका छन् जुनले ख्रिष्टको महिमा गर्छ? यो कुरा हामीले याद राख्नुपर्छ। हामी हाम्रो बारेमा के सोच्दछौ त्यो महत्वपूर्ण होइन, तर सर्वप्रथममा परमेश्वरले तपाईँ र मेरो बारेमा के सोच्नुहुन्छ र मानिसले तपाईँ र मेरो जीवनमा के देख्दछ त्यो चाहिँ महत्वपूर्ण हो। हामी ठूला आत्मिक महान धार्मिक व्यक्ति भइटुपौंला, हामी त्यस्तो अभिनय गरौंला हाम्रो मुखद्वारा, तर के त्यो हाम्रो जीवनले पुष्टि गर्दछ, प्रमाणित गर्दछ? त्यो चाहिँ महत्वपूर्ण हो। म विश्वास गर्दछु हामी वास्तवमा ख्रिष्टको खुला पत्र बन्नेछौ, जसले हामीलाई पढ्दछ ख्रिष्टलाई पढ्दछ, ख्रिष्टलाई जान्दछ। उहाँले भन्नुभयो, तिमीहरू संसारको ज्योति हो, डाँडामा बसालिएको सहर जुन सबै जग्गाबाट स्पष्ट रूपमा देखिन्छ। येशूले भन्नुभयो, तिमीहरू संसारको नुनहरू हौ। आज त्यो नुनमा हुनुपर्ने स्वाद हामीले संसारलाई दिएनौ भने हामी नुन हौ अर्थात विश्वासी हौ भन्नु व्यर्थ जस्तो मलाई लाग्छ। त्यसकारण श्रोता मित्र, आज तपाईँ र मैले यो कुरा याद राखौं र विचार गरौं, मेरो जीवनबाट के निस्किरहेको छ, मेरो जीवनले के येशूलाई प्रतिनिधित्व गरिरहेको छ, प्रतिबिम्बित गरिरहेको छ। यो कुरा हामीले विचार गरौं। प्रभुले आफ्नो वचन अध्ययनद्वारा हामी सबैलाई धेरै धेरै आशिष दिउन्।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु हुनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98473536779, 98473536779। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।